أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، وبه نستعين وهو خير ناصر ومعين، الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين، حبيبنا وحبيب إله العالمين أبي القاسم المصطفى محمد، اللهم صل على محمد وآل محمد وعجل فرجهم وعلى آله الطيبين الطاهرين المعصومين ولعنة الدائم على أعدائهم أجمعين من يوم عداوتهم إلى قيام يوم الدين. السلام عليكم ورحمة الله وبركاته. تمام برادران و خواهران کو درس قرآن میں خوش آمدید. الحمدللہ خدا کے فضل و احسان سے ہم نے ایک خدا کے لطف و کرم سے ماہ مبارک رمضان کے آغاز کے ساتھ ہی قرآن مجید کے حضور حاضر ہونے کا یہ سلسلہ جس کی خدا نے ہمیں توفیق دی اور آپ سب جو ہمارے ساتھ شامل ہوتے ہیں درس قرآن میں اور اسی طرح بالخصوص جن دوستوں کی یہ کاوش ہے جن دوستوں نے اس کا انتظام کیا ہے اس کے لیے کام کیا ہے انشاءاللہ خدا ہم سب کی اس کام کو اس کاوش کو اپنی بارگاہ میں قبول فرمائے اور انشاءاللہ یہ سلسلہ ماہ مبارک رمضان میں تو جاری رہے گا اور انشاءاللہ ہم چاہیں گے کہ اس کے بعد بھی آہستہ آہستہ ہم اس سلسلے کے حوالے سے سوشل میڈیا پہ اور ان ذرائع سے استفادہ کرتے ہوئے پیغام دین کو ایک دوسرے کی طرف منتقل کرنے کی خدا ہمیں توفیق عطا فرمائے انشاءاللہ. عزیزان محترم، سورہ محمد صلی اللہ علیہ وآلہ وسلم کی تلاوت جاری ہے اور ہم نے تقریباً 30 آیات اس کی مکمل کی 34 آیات ہم نے کل پڑھ لی تھی. آج ہم انشاءاللہ آیت نمبر 35 سے تلاوت کا آغاز کریں گے. آپ میں سے جن دوستوں کے پاس قرآن مجید موجود ہے وہ قرآن مجید کھول لیں گے، جن کے پاس اپلیکیشن ہے وہ اپلیکیشن سے قرآن دیکھیں گے اور اس میں ترجمے کے حوالے سے ہم استفادہ کر رہے ہیں. شیخ محسن نجفی صاحب کا ترجمہ ہے بلاغ القرآن کے نام سے، ہم اس سے استفادہ کر رہے ہیں. باقی تفسیر میں ہم کوشش کرتے ہیں کہ دیگر تفاسیر کے ساتھ ساتھ تفسیر نمونہ سے ہم استفادہ کرتے ہیں، تو انشاءاللہ آپ میں سے جو احباب تفسیر سے اگر استفادہ کرنا چاہیں گے تو وہ تفسیر سے بھی استفادہ کر سکتے ہیں. آیت نمبر 35، پچھلی آیتوں میں آیت نمبر 34 تک زیادہ تر تقابل تھا ایمان والوں کا اور جو کفر پر ہیں ان کا. آیت نمبر 35 میں صاحبان ایمان کی طرف ایک خوش آئین بات، ایک حوصلہ افزا انداز میں صاحبان ایمان سے بات کی گئی ہے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. فلا تهنوا وتدعوا الى السلم وانتم الاعلون والله معكم ولن يتركم اعمالكم. تم ہمت نہ ہارو اور نہ ہی صلح کی دعوت دو جبکہ تم ہی غالب ہو اور اللہ تمہارے ساتھ ہے اور وہ ہرگز تمہارے اعمال ضائع نہیں کرے گا. یہاں پر صلح کے بارے میں ایک موضوع قرآن مجید نے بیان کر دیا ہے کہ بے جا اور رسوا کن صلح نہیں ہوتی ہے، یعنی سمجھے خامخواہ کی رسوائی کے لیے صلح، ایسی صلح کہ جس میں نہ دین کا کوئی فائدہ ہے نہ ہی دین کا، سمجھے دین جس مقصد کے لیے دین نے جہاد کی اجازت دی، دین جہاد کی طرف دعوت دیتا ہے، دین جس مقصد کے لیے قتال کی طرف بلاتا ہے، اگر مقصد کا حصول نہیں ہوتا اور صلح کی جائے और सुलह की वजह से खुद मकसद जिहाद खत्म हो जाए, मकसद जिहाद फौत हो जाए। तो इस तरह की सुलह की मजम्मत की गई है, इस सुलह के सुलह से मना किया जा रहा है। और सुलह जो जिसकी तारीफ है वो उस वक्त है कि जहां मकसद हदफ की तरफ कदम आगे बढ़े। जैसे बाज औकात सुलह की जाती है अगर खुद अगर इस्लामी लश्कर मजबूत है, उसकी कैफियत और उसके पास ताकत मुकाबिल जो कुफर का लश्कर आए उससे मुसलमानों का लश्कर ज्यादा मजबूत है, और उस वक्त कुफर का लश्कर अगर सुलह पर हम माइल होता है और जैसे कि जो मकसद था कि जिजिया देने पर तैयार हो जाता है या उस हुकूमत इस्लामी का हिस्सा बनने के लिए तैयार हो जाता है, तो सुलह उस जगह सुलह है कि जहां पर मकसद व हदफ हासिल होता हो, लेकिन जिस जगह खुद मकसद व हदफ फौत हो जाए वहां पर सुलह नहीं है। यहां पर हिम्मत न हारो, वला फला तहिनु, हिम्मत मत हारो तुम, व अंतुमुल आलोन, ये खुदा का वादा है साहिबान ईमान के लिए, व अंतुमुल आलोन, तुम गालिब रहोगे। हो सकता है कि वक्ती तौर पर नजर आए कि तुम्हें शिकस्त हुई है, हो सकता है कि दुनिया ने जो मयारात बना लिए हैं उनके हिसाब से किसी को लगे कि शायद तुम्हें नुकसान हुआ है, शायद कि तुम शिकस्त खा गए हो, लेकिन तुम गालिब रहोगे, तुम्हारा पैगाम, तुम्हारा मकसद, तुम्हारा हदफ गालिब आएगा, ये अल्लाह का वादा है। वल्लाहु माअकुम, अल्लाह तुम्हारे साथ है। क्यों गालिब आओगे तुम? क्योंकि अल्लाह तुम्हारे साथ है। वलन यतिरकुम आमालकुम, और अल्लाह तुम्हारे आमाल को जाया नहीं करेगा, अल्लाह तुम्हारे आमाल जाया नहीं करेगा। सुलह के बारे में एक अमीर अलमोमिनीन का फरमान है जो मालिक अश्तर के नाम जो अमीर अलमोमिनीन का खत है मशहूर है, उसमें इमाम अलैहिस्सलाम फरमाते हैं जब दुश्मन तुम्हें ऐसी सुलह की दावत दें जिसमें खुदा की रजामंदी हो तो उस पेशकश को मत ठुकराना। दुश्मन की तरफ से सुलह की दावत एक तरफ से और खुदा की रजा का उसमें शामिल होना दूसरी तरफ से हो तो इस हालत में सुलह दो हिस्सों में तकसीम हो जाती है, एक वो सुलह कि जिस पे खुदा की रजा हो और एक वो सुलह कि जिस पे खुदा की रजा ना हो। बहरहाल जो मुसलमानों का सरबराह है रसूल खुदा जो उस दौर में मौजूद थे, आपकी तशखीस पर था कि कौन से सुलह पर खुदा की रजामंदी है। आयत नंबर 36, 37 और 38 आखिरी जो तीन आयत हैं इस सूरत की। इन्नम हयातु दुनिया लाइबुं व लहव व इन तुमिनु व तत्तकु व तत्तकु युअतिकुम उजूरकुम व ला यसअलकुम अमवालकुम। बेशक दुनियावी जिंदगी तो बस खेल और फजूल है, और अगर तुम ईमान ले आओ और तकवा इख्तियार करो तो अल्लाह तुम्हारा अजर तुम्हें देगा और तुमसे तुम्हारा माल तलब नहीं करेगा। आयत नंबर 37, इन यसअलकुमूहा फयुहफिकुम तबखलू व युखरिज अदगानकुम। अगर तुम्हारे रसूल तुम लोगों से माल का मुतालबा करें और फिर तुमसे इसरार करें तो तुम बुखल करने लगोगे और वो बुखल तुम्हारे कीने निकाल बाहर करेगा, जाहिर कर देगा तुम्हारे कीनों को। हा अंतुम हाउलाई तुदऊन लितुनफिकु, तुदऊन लितुनफिकु फी सबीलिल्लाह फमिनकुम मन यदखल वमन यदखल फइन्नमा यदखलु अन नफ्सिह वल्लाहु अलगनी व अंतुमुल फुकरा وَإِن تَتَوَلَّوْا يَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ ثُمَّ لَا يَكُونُوا أَمْثَالَكُمْ। आगाह रहो तुम ही वो लोग हो जिन्हें अल्लाह की राह में खर्च करने की दावत दी जाती है तो तुम में से बाज बुखल करते हैं, और जो बुखल करता है तो वो खुद अपने आप से बुखल करता है, और अल्लाह तो बेनियाज है और मोहताज तो तुम ही हो, और अगर तुमने मुंह फेर लिया तो अल्लाह तुम्हारे बदले और लोगों को ले आएगा, फिर वो तुम जैसे न होंगे। इन तीन आयत में, पहली आयत में दुनिया की जिंदगी को लहव कहा है, लहव और लाइब। लाइब का जो माना है अरबी में, ऐसे खेल को कहा जाता है कि जिसमें एक तरह का ख्याली नज्म व नसक पाया जाए, जिसके जरिए एक ख्याली मकसद तक पहुंचा जा सके। यानी लाब ऐसे खेल को कहते हैं जिसमें कोई ख्याली मकसद सोचा हुआ है। जैसे होता है ना, फर्ज करें इस गेम बच्चे बाज औकात खेलते हैं, जो इसमें जीतेगा वो बादशाह होगा। तो जीतेगा तो बादशाह होगा, लेकिन वो जाहिर वो हकीकत में बादशाह नहीं होता, वो बच्चों की अपनी खाम ख्याली का बादशाह होता। ये लाइब कहलाता है, अरबी में इसको लाइब कहते हैं, ऐसा खेल कि जिसमें एक यानी एक ख्याली नज्म नस्ख है, कि जिसके जरिए एक ख्याली मकसद तक पहुंचा जाता है। इसी तरह जो कहा है ना, इन ये दुनिया की जिंदगी लाइब और लहव है। लहव कहते हैं फजूल मशगूलियत को, तमाशे को, हर उस काम को कहा जाता है जो इंसान को अपनी तरफ मशगूल रखे और उसूली मसाइल से उसकी तवज्जो हटा दे। ऐसा काम के जो अपनी तरफ इंसान को मुतवज्जे करे और उसको असली उसूली जो मकासद हैं, यानी जो उसका असल मकसद था, उससे हटा दे, इसको कहा जाता है लहव। तो दुनिया की जिंदगी लाइब है और लहव है, खेल है और लहव है, लगव है। तो ये खेल तमाशा है दुनिया की जिंदगी। वइन तुमिनु, अगर तुम ईमान ले आओ, वततकु, और तुम साहिब तकवा बन जाओ, तकवा इख्तियार करो, युतिकुम उजूरकुम, तो अल्लाह तुम्हें तुम्हारा अजर अता करेगा, वला यसअलकुम अमवालकुम, और अल्लाह तुमसे माल नहीं तलब करता। यानी खुदा तुमसे कोई माल अपने लिए नहीं चाहता, ऐसा नहीं है कि तुम खुदा के खजाने में कोई माल जमा करवाओगे, तुम अल्लाह के पास कोई माल जमा करवाओगे, खुदा के खजाने में टैक्स दोगे। अल्लाह का खजाना किसी बादशाह के खजाने की तरह नहीं है कि जो तुम्हारे जिजिये से या तुम्हारे टैक्स से भरेगा, अल्लाह तुमसे कोई माल नहीं लेता। अच्छा, अब अगले मरहले में जो आयात आ रही हैं, ये जो अगली आखिरी दोनों आयात जो हैं, ये माली जिहाद के उनवान से हैं कि खर्च करना अल्लाह की राह में। आयत नंबर 37 में है, अगर तुम लोगों से माल का मुतालबा करें, यानी अगर रसूल तुमसे माल का मुतालबा करें और फिर तुमसे इसरार करें, और अगर लाजमी करार दें कि देना है माल, तो तुम बुखल करने लगोगे, तुम कंजूसी करोगे, तुम देने से कतराओगे। वयुखरिज अज़गानकुम, अज़गान कहते हैं कीने को, जैसे पहले जिक्र हुआ, ये रफ पिछली आयतों में भी आया था। वयुखरिज अज़गानकुम, तुम्हारा कीना बाहर आ जाएगा। जब मरहला आएगा ना माली जिहाद का, जैसे पीछे जब जाने जिहाद का मरहला था, जान देने वाला मौका था, खुद जिस्मानी तौर पर मैदान में हाजिर होना है, उस वक्त जाहिर हो जाएगा दिलों के अंदर की कैफियत, इंसानों के बाहर आ जाएगी। ये मरहला क्या है? ये माल खर्च करने का मरहला है, ये माले जिहाद का मरहला है। जब दीन को जरूरत होगी, जब इस निजाम को जरूरत होगी, जब रसूलुल्लाह को जरूरत होगी और तुमसे माल का मुतालबा किया जाएगा, तो तुम्हारे दिल में छुपे हुए कीने बाहर आ जाएंगे। तो मुनाफिक बोखल करेगा, कंजूसी करेगा। क्यों? क्योंकि उसे लगता है कि वो अगर अपना माल दीन की राह में देगा, अल्लाह की राह में देगा, तो उसका माल जाया हो जाएगा। आज मेरे और आपके आसपास भी, हमारे अंदर भी इसी तरह के नजरियात वजूद रखते हैं कि अगर माल अल्लाह की राह में खर्च करने के लिए तकाजा किया जाए, तो ऐसे बाज लोगों के लिए मुश्किल बनती है कि जैसे उनका माल जाया हो जाएगा। तो याद रखिएगा, ये निफाक की निशानी है। कुरान ने ये मुनाफिकीन की निशानी बताई है कि मुनाफिकीन इस तरह के काम करते हैं। उन्हें जब राय खुदा में इन्फाक के लिए, राय खुदा में खर्च करने की दावत दी जाए, ये देखिएगा आयत नंबर 38 जो सूरह की आखिरी आयत है, आगाह रहो तुम ही वो लोग हो जिन्हें अल्लाह की राह में खर्च करने की दावत दी जाती है, तो तुम में से बाज बुखल करते हैं। कुरान कयामत तक के लिए हिदायत है। ये आयत जब उस 1400 साल पहले जब नाजिल हुई है रसूल खुदा के पास, और आप सल्लल्लाहु अलैहि वसल्लम के सामने जो लोग बैठे हुए थे, उनसे मुखातिब होकर ये बात की गई, अगर वो तुम ही वो लोग हो कि जिन्हें अल्लाह की राह में खर्च करने के लिए दावत दी जाती है तो तुम में से बाज बुखल करते हैं। आज आज इस वक्त जब मैं इस आयत को तिलावत कर रहा हूँ, आप जो मेरे साथ बैठ के समाअत फरमा रहे हैं, तो ये आयत मेरे और आपके साथ मुखातब है। मुझसे और आपसे कहा जा रहा है कि तुम ही वो लोग होगे जिन्हें राय खुदा में खर्च करने की दावत दी जाती है तो तुम में से बाज बुखल करते हैं। अब ये उसूल उस वक्त के लिए भी था, आज के लिए भी है कि जो बुखल करता है उसके साथ क्या होगा, और जो बुखल करता है तो वो खुद अपने आप से बुखल करता है। जिसका जो कंजूसी करता है वो अपने आप से कंजूसी कर रहा है, वो अपना नुकसान कर रहा है। देखें, अगर माल खर्च नहीं किया जाएगा, अगर राय खुदा में इन्फाक नहीं करेंगे, अगर हुकूमत इस्लामी के लिए माल खर्च नहीं किया जाएगा तो नुकसान अपना ही है। अपने आप से बुखल कर रहा है इंसान, अपने लिए नुकसान दे रहा है। अल्लाह बेनियाज है, वल्लाहुल गनी, अल्लाह बेनियाज है, वअंतुमुल फुकरा, तुम फकीर हो, तुम मोहताज हो, तुम मोहताज महज हो। अगर तुमने मुंह फेर लिया तो अल्लाह तुम्हारे बदले और लोगों को ले आएगा, फिर वो तुम जैसे ना होंगे। याद रहे, अगर ये याद रखिएगा, कुरान ने इस इस्तलाह को इस अंदाज में इस्तेमाल किया बाज और जगहों पर भी, कि ये जो दीन का काम अगर किसी को करने की तौफीक मिली हुई है, अगर किसी को इलाही काम करने का मौका मिला हुआ है, अगर किसी को इंसानियत की खिदमत करने का मौका मिला हुआ है, अगर किसी को दीन का काम अंजाम देने के लिए कोई मौका मिल चुका है, तो ये बहुत बड़ी अपॉर्चुनिटी है, इसको हासिल करना है। अगर कंजूसी करेंगे, अगर माल खर्च करना था बुखल किया, तो ये अल्लाह का ये वादा है, फिर क्या होगा कि तुम्हारी जगह और लोग आएंगे। अल्लाह का काम तो नहीं रुकेगा, दीन का काम नहीं रुकने वाला, इलाही काम नहीं रुकने वाला। बस क्या फर्क क्या आएगा, तुम्हारी जगह कोई और उसको अंजाम देंगे, फिर वो तुम जैसे ना होंगे, तुमसे बेहतर लोग होंगे। तो बस इजान मोहतर, मेरे और आपके लिए भी ऐसा ही है। अगर मुझे और आप में से किसी को दीन का काम करने का मौका मिल गया है तो इसे गनीमत जाने। अल्लाह मोहताज नहीं है हमसे हमारा कि हम उसके दीन का काम नहीं करेंगे तो उसका काम नहीं होगा, नहीं, अल्लाह बेहतर ले आएगा हमसे कि जो इस काम को अंजाम देंगे। लिहाजा कंजूसी से, बुखल से खुद को महफूज रखना है, और ये कंजूसी और बुखल जो है वो एक ऐसा मरज है कि इंसान को इस दुनिया में बेसुकूनी और अगली दुनिया में कोई हिस्सा ही नहीं होता। और सूरह बकरा का जो आखिरी हिस्सा है, तीसरे पारे में जो सूरह बकरा का आखिरी हिस्सा है, वहां पर इस मौजू पर ज्यादा बात हुई है, अल्लाह की राह में खर्च करने के उनवान से, कैसे खर्च करना है, कहाँ खर्च करना है, किन लोगों पर खर्च करना है, और इसी तरह खर्च करने का अंदाज क्या होना चाहिए, और खर्च करने के बाद क्या रविश होनी चाहिए, क्या रवैया होना चाहिए। बहुत ज्यादा मजम्मत हुई खुद इस सूरत के अंदर। अभी जब इस सूरत का इख्तिताम हुआ है तो हमने देखा कि इस सूरह मुबारक के अंदर तकाबुल बहुत करवाया, जगह जगह मोमिन का काफिर के साथ तकाबुल, काफिर का मोमिन के साथ तकाबुल, फिर मोमिनीन की अहमियत और फजीलत, फिर मोमिनीन के लिए इनाम जो अल्लाह की तरफ से है, मुनाफिकीन की मजम्मत, मुनाफिकीन की निशानियां, उनकी बीमारियां, वो यहाँ इस सूरत के अंदर बयान हुए। और इसी तरह एक बड़ा मौजू कुरान के बारे में आया कि जो कुरान में तदब्बुर नहीं करता उसके दिल पे ताला लगा हुआ है। लिहाजा ये सूरह मुबारक मोहम्मद का अभी इस आयत के साथ इख्तिताम होता है। हम इंशाल्लाह सूरह फतह का आगाज करेंगे। आप सब अपनी अपनी जगह पर एक दफा दुरूद पढ़े मोहम्मद व आले मोहम्मद पर। अल्लाहुम्मा सल्ली अला मोहम्मद व आले मोहम्मद व अज्जिल फरजहुम। सूरह फतह कुरान मजीद की 48वीं सूरह है, और ये सूरत भी मदनी सूरतों में से है, मदीना में नाजिल हुई है। इसकी कुल 29 आयात हैं। इसको सूरह फतह इसलिए कहा जाता है कि इसकी पहली आयत में अल्लाह ने अपने नबी को सुलह हुदैबिया से वापसी पर फतह की बशारत दी, कहा मेरे नबी तुझे बड़ी अजीम, बड़ी वाजह फतह मिली है, इसलिए इसको सूरह फतह कहा जाता है। انشاءاللہ اس کے بارے میں اصول حدیبیہ اور اس کے بارے میں انشاءاللہ پہلی آیت کے ساتھ کچھ تشریح عرض کروں گا. ایک دو فضائل ہیں سورہ فتح کی تلاوت کے, اس کی طرف متوجہ رہیے گا. اللہ کے نبی فرماتے ہیں, یہ جو اس کی پہلی آیت ہے نا, انا فتحنا لک فتحا مبینا, اس آیت کے بارے میں رسول اللہ نے فرمایا, مجھ پر ایک آیت نازل ہوئی ہے جو مجھے تمام دنیا سے زیادہ محبوب ہے. اور یہ وہیں یہ سورہ فتح کی یہ والی آیت ہے. اور اسی طرح ایک حدیث میں اللہ کے نبی سے مروی ہے, جو شخص اس سورہ کو پڑھے, اس سورہ فتح کو پڑھے, وہ اس شخص کی مانند ہے جو فتح مکہ کے موقع پر پیغمبر کے ساتھ اور ان کے لشکر میں تھا. اور دوسری روایت میں یہ آیا ہے, وہ اس شخص کی مانند ہے جس نے اس درخت کے نیچے جو حدیبیہ میں تھا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے ہاتھ پر بیعت کی. تو یاد رکھیے گا کہ جہاں بھی سورتوں کی جو فضیلت بیان ہوتی ہے, تو یہ فضیلتیں, یہ افتخار, اور یہ جو اس کے بارے میں بیان ہوتا ہے کہ اس سورت کو پڑھنے سے یہ یہ اجر اور یہ یہ فضیلت ملتی ہے, وہ یقیناً اس سورت کے مطالب کو سمجھنا اور ان مطالب کو اپنی زندگی میں شامل کرنا اور خود کو اسی رستے پر ڈھالنا, تب جا کر اس سورت کے ان فضائل اور اس کے اس بلند برکات سے فائدہ اٹھایا جا سکتا ہے. آغاز کرتے ہیں پہلی آیت سے. بسم اللہ الرحمن الرحیم. انا فتحنا لک فتحا مبینا, اے رسول, ہم نے آپ کو فتح دی, ایک نمایاں فتح. یہ واقعہ توجہ رکھیے گا, ہجرت کا چھٹا سال تھا, 6 ہجری میں ذوالقعدہ کا مہینہ ہے. اللہ کے نبی نے اپنے ساتھ صحابہ کی ایک تعداد کی, جن کے بارے میں آتا ہے کہ یہ 1414 افراد پر مشتمل یہ قافلہ تھا کہ جو مدینہ سے عمرہ ادا کرنے کے لیے مکہ کی طرف آئے. اور آپ جب تشریف لائے تو حدیبیہ کا جو مقام تھا وہاں تک, یہ تقریباً مکہ سے کوئی 20 کلومیٹر کا فاصلہ, مکہ سے 20 کلومیٹر پہلے مدینہ کی طرف حدیبیہ کا مقام تھا. یہاں پر آپ پہنچے, پتہ چلا کہ قریش مکہ جو ہیں وہ کسی طور بھی مسلمانوں کو, رسول اللہ کو مکہ میں داخل ہونے نہیں دیں گے, انہوں نے کہا ہے. جبکہ ذوالقعدہ عربوں کے درمیان, ذوالقعدہ وہ مہینہ تھا کہ جس کو یہ حرام مہینوں میں شمار کرتے تھے, اور ان مہینوں میں یہ ایک دوسرے پر تلوار نہیں اٹھاتے تھے. حتیٰ اگر کسی کے باپ کا قاتل بھی ہو اور وہ اگر عمرے کے لیے ان مہینوں میں, حرام مہینوں میں خانہ کعبہ آ جائے, تو باپ کا قاتل ہی کیوں نہ ہو, یہ لوگ اس کے اوپر تلوار نہیں چلاتے تھے. لیکن یہاں مسئلہ جدا تھا, یہاں انہوں نے رسول اللہ اور آپ کے اصحاب کے لیے بالکل اجازت نہیں دی, اور ان کا پورا ارادہ یہی تھا کہ اگر مسلمان رسول اللہ اگر آنا چاہیں گے تو پھر یہ لوگ جہاں یعنی جنگ کریں گے, قتال کریں گے. یہاں جب آپ نے حدیبیہ کے مقام پر آپ نے پڑاؤ ڈالا ہے, اس کے بعد اللہ کے نبی کی طرف سے حضرت عثمان کو مکہ بھیجا کہ وہ جائیں اور مکہ والوں سے بات کریں. پھر کسی نے افواہ اڑائی کہ حضرت عثمان کو وہاں مکہ میں شہید کر دیا گیا ہے. تو یہاں پھر حضرت اللہ کے نبی نے ایک بیعت لی تمام مسلمانوں سے کہ اب ہم یہاں جنگ کریں گے, قتال کریں گے. اور وہ اس کو, یہ بیعت بڑی مشہور ہے تاریخ اسلام میں, اس کو بیعت رضوان کہا جاتا ہے, کیونکہ یہ ایک درخت کے نیچے بیعت لی گئی, اللہ کے نبی نے بیعت لی, اور خدا نے اس کے باعث, اسی صورت کے اندر یہ آیا ہے کہ جو درخت کے نیچے تمہارے ہاتھ پہ بیعت کر رہے تھے وہ اصل میں اللہ کے ہاتھ پہ بیعت کر رہے تھے. تو یہ جب پتہ, خیر بعد میں آگے حضرت عثمان بھی واپس آ گئے, تو مکہ کی طرف سے سہیل ابن عمر وہ ان کی طرف سے نمائندہ بن کے آیا, اور آ کر انہوں نے اللہ کے نبی کے ساتھ ایک صلح نامہ طے کیا. یہ صلح نامہ ظاہراً اس کی بعض شکیں ایسی تھی कि जिससे मुसलमानों को तकलीफ थी, मुसलमान गमजदा हो गए थे, जिसमें से एक शिक ये थी कि एक तो ये कि अभी मुसलमान उमरा अदा नहीं करेंगे, वापस जाएंगे, अगले साल आएंगे 3 दिन के लिए मक्का आकर ये उमरा करें और 3 दिन के बाद ये लोग वापस चले जाएं। और जो इसके बाद अगली शिक जो निस्बतन ज्यादा तकलीफदेह थी बाज मुसलमानों के लिए, वो ये थी कि अगर मक्का में से, कुरैश में से कोई मुसलमान होकर मक्का से भागकर मदीना चला जाए तो रसूलुल्लाह पाबंद होंगे कि उसको कुरैश को वापस कर दें। लेकिन अगर मदीना से कोई वापस आएगा भागकर कुरैश के पास, तो कुरैश पाबंद नहीं है कि उनको वापस करें। ये भी एक सख्त शर्त थी। इसके अलावा जो इस सुलहनामे की कुछ बड़ी शराइत में से एक शर्त ये थी कि 10 साल तक दोनों फरीक आपस में जंग नहीं करेंगे, और इसी तरह के दोनों फरीक इस बात के भी पाबंद थे कि अगर कोई कबीला रसूलुल्लाह के साथ इल्हाक करे तो इल्हाक करने में आजाद है, और जो कुरैश के साथ इल्हाक करे तो कुरैश के साथ इल्हाक करे। लेकिन कुरैश और रसूलुल्लाह के साथ ये मुआहिदा हुआ कि हम किसी को यानी हमला नहीं करेंगे, किसी अपने हामी किसी कबीले के साथ मिलकर अपने मुखालिफ कबाइल पर भी हमलावर नहीं होंगे, वो मुखालिफ कबाइल के जिनका दूसरे फरीक के साथ मुआहिदा हो। खैर, ये सुलह जब हुई फिर अल्लाह के नबी ने तमाम सहाबा को हुक्म दिया कि यहीं पर अपने जानवर जिबा करें, हुदैबिया के मकाम पर ही कुर्बानी के जो जानवर थे उनको यहीं पर जिबा करें और वापसी लौट चलें, यहीं पे सर मुंडवा कर वापस लौट चले। मुसलमान नस्बतन दुखी और गमजदा थे बाज, कि जो जिनको इस ये जो एक इंतहाई गहरा मौजू था जिनको समझ नहीं आ पाई वो नस्बतन गमगीन थे। लेकिन रसूलुल्लाह जब वापस आ रहे थे तो उस वक्त ये आयत नाजिल हुई, ये सूरत, यानी हुदैबिया से पलट के आए अल्लाह के नबी को कहा जा रहा है, इन्ना फतहना लका फतहा मुबीन, अल्लाह ने आपको बड़ी नुमाया फतह दी है। अगर थोड़ा सा हम गौर करें तो हमें समझ आ जाए बात। क्या आप सोचे ना, जंग बदर हुई है, कुरैश मक्का तैयार है कि रसूलुल्लाह और इस्लाम का नाम निशान मिटाए, ओहद में फिर आए हैं, खंदक में सबको लेकर आए हैं। अब तो ये समझे कि ऐसा एक मुकाबले के ऊपर मौजूद है। कुरैश तो इस हालत में है कि वो तो चाहते हैं कि इस्लाम का तो चैप्टर ही क्लोज कर दें, लेकिन अब इस्लाम और रसूलुल्लाह इस जगह आ गए ताकत के मरहले में कि अब कुरैश सुलह पर मजबूर है। तो ये एक बड़ी फतह थी। और दूसरा, कुरैश का खतरा जब खत्म हुआ 10 साल के लिए सुलह, तो रसूलुल्लाह की तरफ से रसूलुल्लाह को मौका मिला कि आप अपना पैगाम अरब के दीगर हिस्सों में पहुंचाएं, हत्ता आलमी ताकतों तक अपना पैगाम पहुंचाएं। तो ये हर लिहाज से रसूल खुदा के लिए एक बेहतरीन फतह थी, एक वाज़ह और नुमाया फतह थी। आयत नंबर 2, एक और नुक्ता अर्ज कर देता हूं। देखिए, यहां पर सुलह की, अल्लाह के नबी ने तो खुद अरब के अंदर इस सुलह के साथ रसूलुल्लाह के बारे में बहुत से कबाइल के अंदर जो कुरैश की तरफ से मनफी प्रोपेगेंडा था उसका भी खात्मा हुआ, अजाला हुआ। रसूलुल्लाह के साथ 1400 अफराद थे, हर एक के पास तलवार मौजूद थी, सिंगल तलवार के साथ आए थे, जिसको उस जमाने में सफरी असलह कहते हैं। तलवार सबके पास थी। अगर ये 1400 लोग हमला करते तो कुरैश के पास इतनी ताकत नहीं थी कि इनका मुकाबला कर पाते। ताकत में होने के बावजूद अल्लाह के नबी ने सुलह किया तो फिर ये पूरे अरब के लिए एक बेहतरीन पैगाम गया इससे। और वो कबीले कि जिनको कुरैश के प्रोपेगेंडे की वजह से जो रसूलुल्लाह के बारे में बदगुमान थे, उनके लिए एक अच्छा मैसेज गया, और बहुत से कबाइल और बहुत से इलाके खुद आकर रसूलुल्लाह के साथ बेयत की, और आपके साथ बाज ने इस्लाम कबूल किया और बाज आपके रियासत के झंडे तले जमा हुए। आयत नंबर 2, लियगफिर लकल्लाहु मा तकद्दम मिन ज़म्बिक व मा तअख्खरा व युतिम निअमतहु अलैक व यहदीक सिरातम मुस्तकीमा, ताकि अल्लाह आपकी तहरीक की अगली और पिछली खामियों को दूर फरमाए और आप पर अपनी नेमत पूरी करे और आपको सीधे रास्ते की रहनुमाई फरमाए। आयत नंबर 3, वयनसुरकल्लाहु नसरन अजीजा, और अल्लाह आपको ऐसी नुसरत इनायत फरमाए जो बड़ी गालिब आने वाली है। यहां पर जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि ये आपकी तहरीक की अगली और पिछली खामियों को दूर फरमाए, ये सुलह, ये फतह जो अल्लाह की तरफ से आपको अता हुई है, ये आपकी तहरीक के पिछली और अगली खामियों का क्या मतलब? अगर थोड़ा सा गौर करें, यही कुरैश थे कि जो रसूलुल्लाह को एक ताकत मानकर, एक फरीक मानकर सुलह के लिए तैयार हो रहे हैं। यही कुरैश रसूलुल्लाह को नऊजुबिल्लाह जादूगर कहा करते थे, नऊजुबिल्लाह कज्जाब कहते थे, नऊजुबिल्लाह मजनून कहते थे और आपका मजाक उड़ाते थे, आपकी तहरीक को कबूल नहीं करते थे, आपकी नबूवत का इनकार करते थे, आपके साथियों पर जुल्म सितम करते थे। ये जो इन्होंने आपके बारे में बातें की, तो इस सुलह हुदैबिया ने इन सब बातों के ऊपर भी तो पानी फेर दिया। जो पीछे वो रसूलुल्लाह के बारे में मनफी प्रोपेगेंडा करते थे वो भी खत्म हुआ, और आइंदा के लिए क्या, आइंदा के लिए उस सारे खित्ते में, और खुद 6 हिजरी के बाद से लेके रसूलुल्लाह की रहलत तक का ये सारा जो जो जमाना है, इसमें ये सारा अरब का खित्ता इसी दौर में अल्लाह के नबी के पास आए और आप पर अपनी नेमत पूरी करें और आपको सीधे रास्ते की रहनुमाई फरमाए और आपको ऐसी नुसरत अता फरमाए जो बड़ी गालिब आने वाली है। इस फतह के जरिए से आपको ऐसी नुसरत अल्लाह अता करेगा जो गालिब आने वाली है, और देखा है तारीख में, आज मेरे और आपके सामने है। आयत नंबर 4, आयत नंबर 4 में एक रवायत में, बल्कि अर्ज कर देता हूँ, आयत नंबर इसके बारे में, 2 के बारे में, कि इसका जो सादा सादा तर्जुमा यूं बनता था, लियगफिर लकल्लाहुमा तकद्दमा मिन ज़म्बिक वमा तअख्खरा, ताकि अल्लाह आपकी अगली और पिछली खामियों को दूर फरमाए। तो क्या इसका मतलब, क्या रसूलुल्लाह में कोई खामी थी? इसके बारे में एक रवायत यहाँ तफसीर नमूना की जिल्द नंबर 12 में जिक्र है, उसकी तरफ आप मुतवज्जे रहेंगे। इमाम अली इब्न मूसा रजा अलैहिस्सलाम 8वें इमाम से मनकूल हुई। मामून ने इमाम अलैहिस्सलाम से इस आयत के बारे में सवाल किया कि इसमें क्या रसूलुल्लाह के बारे में जो कहा है कि आपकी गलतियां या आपके गुनाहों को अल्लाह ने माफ किया, तो इसमें क्या मतलब है? तो इमाम अलैहिस्सलाम ने, इमाम रजा अलैहिस्सलाम ने जवाब दिया, मुशरिकीन ने मक्का के नजदीक किसी शख्स का गुनाह रसूलुल्लाह से ज्यादा संगीन नहीं था, क्योंकि वो 330 बुतों की परस्तिश किया करते थे। जिस वक्त पैगंबर ने उन्हें तौहीद की तरफ दावत दी तो उन पर यह बहुत गिरा गुजरा। उन्होंने कहा, क्या उसने हमारे सब खुदाओं को एक खुदा में तब्दील कर दिया है? ये तो एक अजीब बात है। हमने हरगिज इस किस्म की कोई बात अपने आबाओ अजदाद से नहीं सुनी, ये तो एक बहुत बड़ा झूठ है। लेकिन जिस वक्त खुदा ने सुलह हुदैबिया के बाद अपने पैगंबर के लिए मक्का फतह कर दिया, तो खुदा ने फरमाया, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हमने तेरे लिए फतह मुबीन फराहम की है, ताकि तौहीद की तरफ दावत देने की बिना पर, तवज्जो रखिएगा, ताकि तौहीद की तरफ दावत देने की बिना पर मुशरिकी ने अरब के नजदीक जितने गुनाह तूने पहले किए थे या आइंदा करेगा उन सबको बख्श दिया है। क्योंकि बाज मुशरिकी ने मक्का तो उस दिन ईमान ला चुके थे और बाज मक्का से बाहर निकल गए थे और ईमान नहीं लाए थे, लेकिन उनमें अब तौहीद का इनकार करने की जुरत बाकी नहीं रही थी। लिहाजा पैगंबर सल्लल्लाहु अलैहि वसल्लम का गुनाह उनकी नजर में भी कामयाबी की बिना पर बख्शा गया। यानी वो जिस गुनाह के बख्शने की बात हो रही, यानी वो जो अरब, वो मुशरिकीन के नजदीक, वो जो रसूलुल्लाह को गुनाहगार समझते थे, कहा वो खत्म हो गया, वो खत्म हो गया, वो इल्जाम खत्म हो गया इस सुलह और इस फतह के जरिए से। आयत नंबर 4, हुवल्लज़ी अंज़लस्सकीनता फी क़ुलूबिल मुमिनीन लियज़दादू ईमानं मा ईमानिहिम ولله جنود السماوات والأرض وكان الله عليما حكيما. وہی اللہ ہے جس نے مومنین کے دلوں پر سکون نازل کیا تاکہ ان کے ایمان کے ساتھ مزید ایمان کا اضافہ کرے، اور آسمانوں اور زمین کے لشکر سب ہی اللہ ہی کے ہیں، اور اللہ خوب جاننے والا حکمت والا ہے. یاد رکھیے گا، سکون جو ہے جس میں اس میں ذکر ہوا کہ مومنین کے دلوں پر اللہ نے سکون نازل کیا، یعنی ایمان والے جو پریشان تھے صلح حدیبیہ کے اس معاملے کی وجہ سے، جب واپس آ رہے تھے تو وہ جب اس بات پہ پریشان تھے، تنگ دل تنگ تھے، ایک تو عمرہ نہ کر سکے اور دوسرا جو صلح کی شرائط تھی اس پر، تو ان کے بارے میں کہا کہ اللہ نے ان کے دلوں پر سکون نازل کیا اور ان کے ایمان میں مزید ایمان کا اضافہ، تاکہ یعنی اللہ نے ان پر سکون نازل کیا تاکہ ان کے ایمان میں مزید ایمان کا اضافہ کریں، اور آسمان و زمین کے سب لشکر اللہ ہی کے ہیں. یاد رکھیے گا کہ یہاں ایک موضوع تو تھا سکینہ قلوب، سکون کا، اللہ نے مومنین کے دلوں کو سکون بخشا ان کو اس پریشانی سے. ظاہر ہے کہ وہ جب پریشان تھے اور جب یہ سورت نازل ہوئی اور رسول اللہ کی زبانی ان لوگوں نے سن لیا کہ یہ تو فتح مبین ہے اور اسی کی وجہ سے اسلام کو پورے عرب میں پھیلایا جائے گا، اور اس کے بعد یہ دین تا قیام قیامت کے لیے انسانوں کی ہدایت کے لیے باقی رہے گا، تو مومنین کے دل پرسکون ہو گئے. اللہ نے کہا ان کے ایمان پر مزید ایمان کا اضافہ ہوا. یاد رکھیے گا ایمان کے درجے ہیں، یعنی جو بھی صاحب ایمان ہے تو ایمان کے درجے ہیں، مختلف درجوں کی طرف انسان ترقی کر سکتا ہے. ایک آدھ روایت میں عرض کر دیتا ہوں کہ ایک حدیث میں امام جعفر صادق علیہ السلام سے منقول ہے، حدیث کا ترجمہ پڑھ رہا ہوں. ایمان کے 10 درجے ہیں مثل سیڑھی کے، جس کے ایک ایک درجے پر اس سے اوپر جاتے ہیں، جس طرح سیڑھی کے سٹیپس ہوتے ہیں، فرمایا ایمان کے بھی اسی طرح درجے ہیں. اور ایک اسی طرح دوسری حدیث میں چھٹے امام سے ہی مروی ہے، خدا نے ایمان کو 7 حصوں پر تقسیم کیا، نیکی، صدق، یقین، رضا، وفا، علم اور حلم، پھر اسے لوگوں کے درمیان تقسیم کر دیا. جو شخص ان تمام 7 حصوں کا حامل ہے وہ کامل و معتمد مومن ہے. لوگوں میں سے بعض تو ایک حصہ رکھتے ہیں، بعض 2 اور بعض 3، یہاں تک کہ بعض 7 تک پہنچ جاتے ہیں. اس کے بعد امام علیہ السلام نے مزید فرمایا کہ جو وظیفہ اور ذمہ داری 2 حصوں والے کی ہے اسے 1 حصے والے کے کندھے پر نہ رکھو، اور جو بات 3 حصوں والے سے مربوط ہے اسے 2 حصے والوں کی 2 حصے والوں والے کی دوش پر نہ رکھو، کہیں ایسا نہ ہو کہ ان کا بار زیادہ ہو جائے اور وہ زحمت میں پڑ جائیں. یعنی جو ایمان کے جس درجے پر ہے اس سے اسی طرح کا کام لیا جائے، بالخصوص دینی ذمہ داریاں دیتے وقت. جو لوگ الہی کاموں کے بارے میں ذمہ داری تقسیم کرتے وقت یہ اس بات کی طرف متوجہ رہیں، جو شخص ایمان کے جس درجے پر ہے اس کے ساتھ اسی درجے کی بات کی جائے، چاہے وہ مطالب بیان کرنے کے معاملے میں ہو، چاہے وہ الہی کام کی ذمہ داریاں دینے کے معاملے میں ہو، اس کے درجے کے حساب سے اس کے لیے یہ ذمہ داریاں ادا اس کے اوپر ڈالی جائیں. ایک اور یہاں پر عنوان تھا جس کی طرف میں چاہ رہا تھا کہ آپ متوجہ ہوں. یہاں ذکر ہوا تھا کہ سکون، اس میں جیسے اس آیت میں سکون قلب کا ذکر ہے تو سکون کے 2 وسیلے یہاں پر ذکر ہوئے ہیں، اس کی طرف متوجہ رہیں. جیسے اس میں اس زیر بحث آیت میں سکینہ کا لفظ اور مومنین کے آرام و اطمینان کے عوامل کو بیان کرتا ہے. پہلا تو وللہ جنود السماوات والارض، آسمانوں اور زمین کا لشکر خدا کے لیے ہے اور اس کے حکم کا ماتحت ہے. تو یہ جو جملہ ہے اس کے بعد ہے وکان اللہ علیما حکیما، خدا علیم اور حکیم ہے. پہلا جملہ کہتا ہے اگر تو خدا کے ساتھ ہوتا، اگر تم خدا کے ساتھ ہو تو زمین و آسمان کی ساری قوتیں تمہارے ساتھ. یعنی اگر تم اللہ کے ساتھ ہو, اگر تم نے اپنا قلب, اپنی جان, اپنا مال, اپنی زندگی اگر اللہ کے حوالے کی ہے, اللہ کی اطاعت کے لیے حاضر کر دی ہے, تو پھر کیا ہے؟ وَلِلَّهِ جُنُودُ السَّمَاوَاتِ وَالْأَرْضِ, زمین و آسمان کے لشکر تو اللہ کے ہیں. اور اگر تم نے خود کو اللہ کے سپرد کر دیا ہے تو پھر وہ زمین و آسمان کی ساری قوتیں تمہارے ساتھ ہیں. اور دوسرا جملہ جو ہے نا کہ اللہ جاننے والا اور حکمت والا ہے, تو خدا تمہارے احتیاجات کو, مشکلات کو اور مصیبتوں کو بھی جانتا ہے, اور تیری جدوجہد, تیری کوششوں اور اطاعت و بندگی سے بھی خدا باخبر ہے. اور ان دونوں اصولوں کے ہوتے ہوئے کیسے ممکن ہے کہ انسان کو سکون قلب اور اطمینان خاطر حاصل نہ ہو؟ خود سوچیں, اگر کوئی انسان خدا کے ساتھ خود کو جوڑ لیتا ہے, یعنی کیا مطلب, خدا کی اطاعت میں آ جاتا ہے, اس کے دین کی تعلیمات کے سائے میں اگر اپنی زندگی کو بسر کر لیتا ہے, اور اپنی زندگی, اپنے مال, اپنی جان سب کو مثل ابراہیم علیہ السلام خالص کرے خدا کے لیے کہ خدا میرا سب کچھ تیرے لیے ہے, میں نیکی کرتا ہوں تو تیرے لیے, میں اگر کچھ اچھا کرتا ہوں تو تیرے لیے, خالص ہو کر اگر خدا کے لیے اگر بن جاتا ہے, خدا کا ہو جاتا ہے, تو پھر کیا ہوگا؟ پھر اس کو تو سکون ہی سکون ہے. کیوں؟ کیونکہ اللہ کے لیے تو زمین و آسمان کی ساری قوتیں اللہ کی ہیں, اور جو اللہ کا ہو جائے تو وہ زمین و آسمان کی ساری قوتیں اس کے حق میں کارگر ہوں گی. اور اللہ جاننے والا, حکمت والا ہے, تو اس بندے کی تمام حاجتوں کو اللہ جانتا ہے, اس کی محتاجیوں کو اللہ جانتا ہے, اس کی ضرورتوں کو اللہ جانتا ہے, تو یقیناً اللہ بہترین عطا کرنے والا ہے. آیت نمبر 5 کی طرف متوجہ ہوں گے. بسم اللہ الرحمن الرحیم. لِيُدْخِلَ الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا وَيُكَفِّرَ عَنْهُمْ سَيِّئَاتِهِمْ وَكَانَ ذَلِكَ عِنْدَ اللَّهِ فَوْزًا عَظِيمًا, تاکہ اللہ مومنین اور مومنات کو ایسی جنتوں میں داخل کرے جن کے نیچے نہریں بہتی ہیں اور جن میں وہ ہمیشہ رہیں گے, اور تاکہ ان کے گناہوں کو ان سے دور کر دے, اللہ کے نزدیک یہ بڑی کامیابی ہے. آیت نمبر 6, وَيُعَذِّبَ الْمُنَافِقِينَ وَالْمُنَافِقَاتِ وَالْمُشْرِكِينَ وَالْمُشْرِكَاتِ الظَّانِّينَ بِاللَّهِ ظَنَّ السَّوْءِ عَلَيْهِمْ دَائِرَةُ السَّوْءِ وَغَضِبَ اللَّهُ عَلَيْهِمْ وَلَعَنَهُمْ وَأَعَدَّ لَهُمْ جَهَنَّمَ وَسَاءَتْ مَصِيرًا, اور اس لیے بھی کہ منافق مردوں اور منافق عورتوں کو اور مشرک مردوں اور مشرک عورتوں کو جو اللہ کے بارے میں بدگمانی کرتے ہیں عذاب میں مبتلا کرے, یہ لوگ گردش بد کا شکار ہو گئے, اور ان پر اللہ نے غضب کیا اور ان پر لعنت کی, اور ان کے لیے جہنم آمادہ کر رکھی ہے, اور جو بہت برا انجام ہے. وَلِلَّهِ جُنُودُ السَّمَاوَاتِ وَالْأَرْضِ وَكَانَ اللَّهُ عَزِيزًا حَكِيمًا, اور آسمانوں اور زمین کے لشکر اللہ کے ہیں, اور اللہ بڑا غالب آنے والا, حکمت والا ہے. ان تین آیات میں سے جو پہلی آیت ہے, یعنی اس فتح مبین کا نتیجہ جو ہے, اس کا نتیجہ کیا ہے؟ ایک تو یہ کہ مومنین کے لیے خدا مومنین و مومنات کو ایسی جنتوں میں داخل کرے گا کہ جن کے نیچے نہریں بہتی ہیں, جن میں وہ ہمیشہ رہیں گے, تاکہ ان کے گناہوں کو ان سے دور کر دے. وَكَانَ ذَلِكَ عِنْدَ اللَّهِ فَوْزًا عَظِيمًا, اللہ کے نزدیک یہ فوز عظیم ہے. لفظ فوز کی طرف متوجہ رہیے گا. فوز قرآن مجید میں اکثر اس کے ساتھ, عام طور پر فوز کے ساتھ عظیم کی صفت آتی ہے, اور بعض اوقات فوز مبین یا فوز کثیر کا لفظ بھی آیا ہے. فوز کا مطلب کیا ہے؟ کامیابی اور خیرات کا سلامتی کے ساتھ حصول. یہ اسی صورت میں ہے کہ اس میں آخرت کی نجات بھی ہو, اگرچہ مادی دنیا کی نعمتوں کے کھو بیٹھنے کے ساتھ ہی کیوں نہ ہو. فوز کامیابی اگر اس میں آخرت کی کامیابی شامل ہے تب ہی اس کو فوز کہہ سکتے ہیں. کیوں؟ ہو سکتا ہے علی الظاہر دنیا کا نقصان ہو, ممکن ہے کہ ظاہراً کو دنیا کا نقصان ہو رہا ہو, لیکن آخرت میں اگر کامیابی ہے تو اس کو بھی فوز کہا جاتا ہے. جیسے امیر المومنین علیہ السلام کے سر اطہر پر جب ضربت لگی, تلوار لگی, تو ظاہری دنیا کے حساب سے دیکھے تو سر پر زخم آیا ہے, لیکن امیر المومنین کیا کہہ رہے ہیں, فزت ورب الکعبہ, فوز تو اسی فوز سے ہے, فوز تو میں کامیاب ہوا رب کعبہ کی قسم. یعنی کیا مطلب, آخرت کی کامیابی فوز ہے. اسی طرح جیسے ہم شہداء کربلا کے عنوان سے کہتے ہیں, یا لیتنی فانتا افوزا, یعنی اے کاش کہ میں بھی آپ کے ساتھ شامل ہوتا, فوزا عظیما, اس عظیم کامیابی میں میں بھی آپ کے ساتھ شامل ہوتا شہداء کربلا کے ساتھ, فافوز فوزا عظیما. تو یہ فوز کیا ہے, کربلا کا واقعہ علی الظاہر تو دیکھیں تو کربلا کے اندر امام حسین علیہ السلام اور ان کے رفقا کی شہادت ہوئی ہے. علی الظاہر تو یزید کا لشکر 61 ہجری میں, علی الظاہر تو ایسا لگ رہا تھا کہ وہاں یزید کا لشکر تو اس جنگ کو جیت گیا ہے, لیکن فوز وہاں پر حسین ابن علی اور ان کے ساتھیوں کے لیے, کامیاب امام حسین علیہ السلام اور ان کے ساتھی ہوئے ہیں. لہٰذا یاد رکھیے گا, اگر میں اور آپ اگر ہم اپنی زندگی میں کامیابی کس چیز کو قرار دیتے ہیں, جی بڑی کامیاب زندگی گزار رہے ہیں, کیا مطلب, دنیاوی لحاظ کو دیکھا جاتا ہے, مال و دولت کو دیکھ رہے ہیں, سٹیٹس کو دیکھ رہے ہیں, جاب کو دیکھ رہے ہیں, دنیا کو دیکھ رہے ہیں, جبکہ کامیابی کہتے ہی اسی کو ہیں اگر آخرت میں اس کی وجہ سے کامیابی ہو. تو اگر آخرت میں کامیابی نہیں ہے, فقط اس دنیا کی چند روزہ زندگی کی کامیابی ہے اور آخرت میں اس کا کوئی حصہ نہیں ہے, تو اس سے بڑی ناکامی کوئی نہیں ہے. بس ایمان والوں کے لیے خدا کا وعدہ کیا ہے, ایک یہ کہ ان کے لیے عظیم کامیابی ہے, یعنی فوز عظیم ہے, یعنی کیا, اس دنیا میں بھی کامیاب ہے اور آخرت میں بھی کامیاب ہے. اور اسی طرح منافقوں کے لیے کیا ہے, منافق مردوں, منافق عورتوں, مشرک مردوں اور مشرک عورتوں کو, کہ جو اللہ کے بارے میں بدگمانی کرتے ہیں, عذاب میں مبتلا کرے گا خدا. اور یہ لوگ گردش بد کا شکار ہوئے, دائرۃ السوء, دائرہ جو ہے وہ عربی زبان میں حوادث اور ان رویدادوں کے معنی میں ہوتا ہے کہ جو انسان کو پیش آتے ہیں, چاہے وہ اچھی ہوں یا بری ہوں, یعنی جو بھی انسان کے ساتھ پیش آئے نا, کوئی حالت, کوئی واقعہ, اس کو دائرہ کہتے ہیں عربی میں. لیکن یہاں پر دائرۃ السوء کہا ہے, یعنی وہ برے ان کے ساتھ, یعنی نامطلوب حوادث, ایسے حادثے کہ جن کو وہ پسند نہیں کرتے تھے, اس دنیا میں ان کے ساتھ پیش آئیں گے. وغضب اللہ علیہم ولعنہم وعد لہم جہنم وساءت مصیرا, اور ان پر اللہ نے غضب کیا, ان پر لعنت کی, اور ان کے لیے جہنم آمادہ کر رکھی ہے جو بہت برا انجام ہے. جہاں مومنین کے لیے بشارت ہے, جہاں مومنین کے لیے خوشخبری ہے, جہاں مومنین کے لیے کامیابی کا اعلان ہے, وہاں منافقین کے لیے, مشرکین کے لیے ذلت, عذاب اور اس دنیا کی تنگی کا ذکر ہے. اور تنگی دنیا سے عرض کیا تھا, بعض لوگ ہو سکتا ہے کہ کسی کے مال و دولت کی وجہ سمجھے کہ وہ پرسکون زندگی گزارتے ہیں, لیکن اگر انسان قریب ہو جائے اور کسی بھی ایسے شخص کو کہ جو اللہ کے معاملے میں خیال نہیں رکھتا اپنی ذمہ داریوں کا, اللہ کی نافرمانی کرتا ہے, اس کے باوجود اگر اس کے پاس مال دنیا ہے, انسان اگر قریب ہو کر دیکھے, عقل کی آنکھوں کو کھول کر, دل کی آنکھوں کو کھول کر, بصیرت کی آنکھوں کو کھول کر ایسے افراد کا قریب سے مشاہدہ کرے, تو وہ انتہائی مصیبت اور تکلیف میں نظر آتے ہیں, نفسیاتی مریض بن چکے ہوتے ہیں. آیت نمبر 7, وللہ جنود السماوات والارض وکان اللہ عزیزا حکیما, اور آسمانوں اور زمین کے لشکر اللہ کے ہیں اور اللہ بڑا غالب آنے والا, حکمت والا ہے. یہاں پر ایک مشرکین اور منافقین کی ایک نشانی بیان ہوئی ہے, یہ پچھلی آیت میں, آیت نمبر 6 میں, اسی کو بیان کر کے ختم کرتے ہیں. ये मुनाफिकीन मुनाफिकात मुशरिकीन मुशरिकात इनको अल्लाह अजाब करेगा। क्यों? अज़्ज़ानीना बिल्लाहि ज़न्नस सौ, ये अल्लाह के बारे में बड़े बुरे गुमान रखते हैं, ये खुदा के बारे में बड़े बदगुमान हैं, यानी ये खुदा के बारे में बदगुमानी रखते हैं, इन्हें खुदा से कोई उम्मीद ही नहीं है, खुदा से हुस्न ज़न ही नहीं रखते। लिहाजा याद रखिएगा, जो खुदा से सूए ज़न रखे, जो खुदा से बुरा बदगुमानी रखे, तो उसके लिए अजाब है। खुदा से हुस्न ज़न रखना है, खुदा से उम्मीद रखनी है, खुदा के साथ कुदरत के साथ अच्छी उम्मीद रखें। जैसे बाज लोग इस तरह की कैफियत में आ जाते हैं, नहीं जी मेरी तो जिंदगी ही ऐसी है, मुझे तो तंगी में ही वो जिंदगी गुजरनी है, हमारी तो जिंदगी पहले से ही अजाब में मुब्तला है, हम तो पहले से ही लुटे हैं, बस पता नहीं क्या क्या किस्म के अल्फाज इस्तेमाल करते हैं। आए अजीज मोहतरम, तुम खुदा से नेक गुमान क्यों नहीं रखते? क्यों ये नहीं सोचते कि जिस तरह पीछे मुझ पर एक मुसीबत आई, मेरे रब ने उस मुसीबत से मुझे निकाला, अब अगर कोई मुश्किल आई है तो मेरा रब मौजूद है, मेरा रब मुझे उस मुसीबत से निकालेगा, मेरे अल्लाह ने इससे पहले मुझे तन्हा नहीं छोड़ा, यकीनन मेरा रब मुझे तन्हा नहीं छोड़ेगा। हाँ, अगर मुझ पर कोई ऐसी मुसीबत कोई ऐसी तकलीफ आई कि जिसने मुझे अजियत में रखा, अगर कुछ अरसा मुझे तकलीफ हुई उसके दूर होने तक, तो यकीनन मेरा रब जानता था कि वो तकलीफ मेरी खूब मेरी भलाई में है। अजीज मन, खुदा के साथ नेक गुमान रखना। बस याद रखिएगा, यहाँ पर एक दो अहादीस है उसको बयान करके इख्तिताम करता हूँ। अल्लाह के नबी फरमाते हैं, अल्लाहुम्म सल्ली अला मोहम्मद वाल मोहम्मद, कोई बंदा खुदा के बारे में हुस्न ज़न नहीं रखता मगर ये कि खुदा उसके गुमान के मुताबिक उससे सलूक करता है। अगर इंसान अल्लाह से हुस्न ज़न रखता है, अल्लाह से अच्छा गुमान रखता है, तो अल्लाह की कुदरत उसके साथ उसके गुमान के मुताबिक सलूक करती है। एक दूसरी हदीस में इमाम अली इब्न मूसा रज़ा अलैहि सलाम से मनकूल है कि खुदा के साथ अपने ज़न्न और गुमान को अच्छा रखो, क्योंकि खुदा वंद अज़्द वजल फरमाता है, मैं अपने बंदे मोमिन के ज़न्न और गुमान के पास होता हूं, अगर वो मेरे बारे में अच्छा गुमान रखता हो तो मैं उससे अच्छा सलूक करता हूं, और अगर वो बुरा गुमान रखता हो तो उसके साथ बुरा सलूक होगा। खुदा के साथ एक और हदीस है, उसमें अल्लाह के नबी फरमाते हैं, खुदा के साथ हुस्न ज़न रखना जन्नत की कीमत है। बस यहां पर एक मैंने नोट इस पे लिखा था तफसीर में कि खुदा के साथ हुस्न ज़न रखें, गुमान रखें कि मेरा रब मुझे बख्श देगा, मेरा रब मुझे इस मुश्किल से निकालेगा, मेरा रब मेरे गुनाहों को माफ करेगा। लेकिन क्या मतलब? ये अल्लाह के साथ हुस्न ज़न रखने का ये मतलब नहीं है कि बस अल्लाह से गुमान रखो, खुदा तू मुझे बख्श देगा मुझे पता है, इसलिए दबाकर गुनाह शुरू कर दे, इसलिए दबा के नाफरमानियां शुरू कर दे, नहीं ये नहीं है। बल्कि क्या, ये उस पशेमान उस नादिम इंसान के लिए कि जो अपनी पिछली खताओं पर नादिम है, उसका नफ्स उसको नफ्स लवामा उसको कचूके लगा रहे अंदर से कि तूने गलत किया है, तू गलत रास्ते पर था, उस इंसान को उम्मीद रखनी चाहिए क्योंकि वो गुनाह तर्क कर चुका है, पिछली बातों पे दिल परेशान, उसे उम्मीद रखनी चाहिए कि मेरा रब मुझे माफ करेगा, यकीनन मुझे माफ करेगा। बस जो अल्लाह से नेक गुमान रखे, अल्लाह उसके साथ उसके गुमान के मुताबिक ही सलूक करता है। आयत नंबर 7 पर हम इख्तिताम कर चुके हैं, आसमानों और जमीन के लश्कर अल्लाह के हैं और अल्लाह बड़ा गालिब आने वाला हिकमत वाला है। यहां पर आज का दर्स तमाम करेंगे इंशाल्लाह, कल हम आयत नंबर 8 से आगाज करेंगे। सुबह 4:15 पे हमारा दुआ मुनाजात वाला दर्स जारी है, तो आप सब इंशाल्लाह उसमें भी जरूर शरीक हों।